وسلام عمر صفاء أما بعد، مش عندي نصيب ذكر كيف فزائل بيان كيه جا رہے ہیں اور ذکر کی فضیلت میں سے ایک فضیلت یہ بیان کی گئی کہ ذکر کرنے والا گناہوں سے بچ جاتا ہے، اس کے دل کو پاکی نصیب ہو جاتی ہے۔ ایک مجلس میں ہم نے یہ بھی بیان کیا کہ ذکر کرنے والا جو ہے اس کو پریشانی کے باوجود دلی سکون نصیب ہوتا ہے۔ ایک مجلس میں ہم نے یہ بھی بیان کیا کہ شیطان جو کہ انسان پر ہر وقت حملہ آور ہونے کی کوشش کرتا ہے، ذکر کرنے والا اس کے حربوں سے بچ جاتا ہے۔ کل کی مجلس میں ہم نے یہ بھی بیان کیا کہ ذکر کرنے والے کے دل سے ہر چیز کی محبت نکل جاتی ہے، صرف اللہ کی محبت باقی رہ جاتی ہے۔ آج کی اس مجلس میں ذکر سے متعلق ایک اور فضیلت بیان کرنا مقصود ہے، اور وہ یہ کہ جو شخص کثرت سے اللہ کو یاد کرتا ہے، اللہ رب العزت اسے فراست عطا فرماتے ہیں۔ ویسے بھی جس شخص کے اندر ایمان کامل ہوتا ہے، اللہ رب العزت اسے زوردار فراست عطا فرماتے ہیں، مگر اس ایمان کے ساتھ ساتھ جو خوب ذکر کرتا ہے اسے اس سے بھی زیادہ فراست عطا فرماتے ہیں۔ چنانچہ حدیث پاک کے الفاظ، اتقوا فراست المؤمن فَإِنَّهُ يَنْظُرُ بِنُورِ اللَّهِ، یہ تم مومن کی فراست سے ڈرو کہ وہ اللہ کے نور سے دیکھتا ہے۔ تو جو ذکر کرتا ہے، جو ایمان لے کے آتا ہے، مومن کامل ہے، اللہ رب العزت اسے فراست عطا فرماتے ہیں۔ اور جو شخص اس ایمان کے ساتھ کثرت سے ذکر کرتا ہے، اللہ رب العزت اسے اس سے بھی زیادہ فراست عطا فرماتا ہے۔ حدیث پاک کے الفاظ ہیں، حدیث قدسی، اللہ رب العزت فرماتے ہیں کہ میرا بندہ ذکر کرتے کرتے، عبادت کرتے کرتے میرے اتنے قریب ہو جاتا ہے کہ میں وہ آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے، اور میں وہ زبان بن جاتا ہوں جس سے وہ بولتا ہے، اور میں وہ کان بن جاتا ہوں جس سے وہ سنتا ہے۔ تو سوچیے کہ جو اس بندے کے بارے میں اللہ فرما رہے کہ میں وہ آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے، تو ذکر کے فضائل میں سے ایک فضیلت یہ ہے کہ ذکر کرنے والے کو اللہ رب العزت گہری فضیلت اور گہری فراست عطا فرماتے ہیں۔ ملا جامی رحمت اللہ علیہ اس امت کے بڑے بزرگ گزرے ہیں، بڑے عالم دین بھی تھے۔ نحو کے اوپر ان کی مشہور کتاب شرح ملہ جامی مشہور بھی ہے، مشکل بھی ہے۔ تو ملہ جامی رحمت اللہ علیہ کے زمانے میں ایک بزرگ ہوا کرتے تھے، ان کا نام تھا خواجہ عبید اللہ احرار رحمت اللہ علیہ، نقشبندیہ سلسلہ کے بڑے بزرگ تھے۔ امام ربانی حضرت مجدد السانی رحمۃ اللہ علیہ نے اپنے مکتوبات میں ان کا خوب تذکرہ فرمایا ہے۔ خواجہ عبید اللہ احرار رحمۃ اللہ علیہ کی ہر طرف مشہوری ہو گئی کہ جی بڑے اللہ والے ہیں، خوب مخلوق کا ان کی طرف رجوع ہے، عوام بھی ان کی طرف رجوع کرتی ہے، علماء بھی ان کی طرف رجوع کرتے ہیں. تو ملا جامی رحمت اللہ علیہ کو یہ شوق پیدا ہوا کہ میں بھی حضرت کی زیارت کروں اور میں بھی ان سے اصلاح کا تعلق قائم کروں. تو اپنے شہر سے سفر کر کے اور وہ حضرت کی گھر پہ خانقاہ جہاں تھی وہاں پہنچے. اب بڑے عالم دین تھے، دین سمجھتے تھے، مگر یہ اصلاح کا تعلق دین پڑھے لکھے ہوئے کے لیے بھی ہے، دین نہیں پڑھے لکھے ہوئے کے لیے بھی ہے، ہر ایک کے لیے، اور ہر ایک کے لیے ضروری بھی ہے. تو کیونکہ عالم دین تھے، دین سمجھتے تھے، وہاں جا کے جب حضرت کی خانقاہ پہ پہنچے تو حضرت کی خانقاہ تو محل نما لگ رہی تھی. ان کے ذہن میں یہی تھا کہ جی اللہ والے جو ہوں گے تو ان کا مال پیسے سے اتنا کوئی تعلق نہیں ہوگا اور خانقاہ بھی معمولی ہوگی اور خانقاہ کے احوال بھی معمولی ہوں گے. مگر نہ خانقاہ معمولی تھی نہ احوال معمولی، خانقاہ بھی محل نما، اور جو حضرت کے جانور وہ بھی بہت ہی ٹاپ کلاس جانور تھے. اس زمانے میں گاڑیاں تو نہیں ہوتی تھی، سواریاں جانوروں پہ ہوتی تھیں، اور جس کا جانور ذرا بڑا ہے، جس کا جانور زیادہ طاقتور ہے، تو یہی سمجھا جاتا تھا کہ یہ امیر آدمی ہے. جیسے آج جس کے پاس کوئی بڑی گاڑی ہو تو عام طور پہ یہ سمجھا جاتا ہے کہ یہ امیر آدمی ہے. تو جانور بھی زوردار بادشاہوں والے جانور تھے، بادشاہوں والا محل تھا، گھر تھا، خانقاہ تھوڑی تھی، محل نما خانقاہ تھی. اور حیرانگی حضرت کو اس وقت ہوئی جب انہوں نے دیکھا کہ یہ جو جانور ہیں ان کو باندھنے کے لیے جو میخیں ہوتی ہیں وہ بھی سونے اور چاندی کی تھی. ان کو لگا کہ نہیں، یہ اللہ والے نہیں ہوں گے، تو پیسہ جمع کرنے کی جیسی کوئی مشین ہوتی ہے، یہ دنیا داری انہوں نے چلائی بھی ہے. ان کو ایسے لگا، ذہن میں یہ خیال آیا. تو فارسی میں ایک مصرع کہا، نمر دستاں کہ دنیا دوست دارت، کہ وہ مرد قلندر نہیں جس نے دنیا کو دوست رکھا ہے. پر یہ کہہ کر خانقاہ میں اندر داخل بھی نہیں ہوئے، حضرت سے ملاقات بھی نہیں کی، اور ویسے چلے گئے. فائدہ کوئی نہیں ہے جانے کا. لمبا سفر کر کے آئے تھے، واپسی کا سفر شروع کیا. سفر ایک شہر سے دوسرے شہر کیا اس زمانے میں کئی کئی دن کا ہی ہوتا تھا. اللہ کی شان، سفر کر کے رات جب آئی تو کسی جگہ پڑاؤ ڈالا، سو گئے. خواب میں قیامت کی ہولناکیاں دیکھ رہے ہیں اور اپنے آپ کو ان ہولناکیوں میں پا رہے ہیں اور بڑے پریشان ہیں کہ مجھے ان ہولناکیوں سے کون نکالے گا. اتنے میں دیکھتے ہیں کہ خواجہ عبید اللہ احرار رحمت اللہ علیہ آ گئے، وہی بزرگ جن سے ملاقات کیے بغیر یہ آ گئے تھے کہ یہ تو دنیا دار ہے. اور حضرت خواجہ صاحب آئے اور کار قیامت کی جو زوردار ہولناکیاں تھی اس میں سے ان کو نکال کے لے گئے اور کسی سکون کی جگہ پہ پہنچ گئے. اتنے میں آنکھ کھل گئی. اب آنکھ جو کھلی تو سوچ میں پڑ گئے کہ جی اتنی مشہوری ان بزرگوں کی تھی تو اس لیے سفر کر کے ان سے ملنے کے لیے آیا، مگر یہاں آیا تو خانقاہ کے احوال میں اتنی زیادہ دنیا کی ریل بیل نظر آئی، گھر بھی محل نما، جانور بھی بڑے بڑے، جانور جن میخوں پہ بندھے ہوئے تھے وہ میخیں بھی سونے اور چاندی کی. تو دل میں یہی آیا کہ یہ دنیا دار ہوں گے، अल्लाह वाले तो नहीं होंगे, इतना माल पैसा कहाँ से आता है अल्लाह वालों के पास। तो मिले बगैर जो चले गए, तो ख्वाब में तो ये देखा कि कयामत की हौलनाकियों से इन्होंने बचा लिया। तो अब अपने जहन को कन्विंस किया कि भाई आखिर को मुलाकात तो नहीं की ना उनकी मजलिस में मैं बैठा हूं, तो शायद मुझे वापस जाना चाहिए। तो वापस तशरीफ ले गए, वापस गए और अब खानकाह में अंदर दाखिल हुए। जब अंदर दाखिल हुए तो हजरत की मजलिस हो रही थी, मुरीदीन तशरीफ फरमा थे, हजरत बयान फरमा रहे थे। ये बड़े चुपके से जाके कोने में बैठ गए कि इनको यकीन था कि हजरत से मेरी इससे पहले तो कभी मुलाकात हुई नहीं है, उनको क्या पता मैं कौन। और इतने कोने में जाके खामोशी से बैठ गए कि बिल्कुल किसी को खबर भी नहीं हो, कि जैसे इतने सारे मजमा होता है, कोई एक आदमी आके बैठ जाए तो बयान करने वाले को क्या पता। तो खामोशी से कोने में जाके बैठ गए, मगर जैसे जाके बैठे, बयान के दरमियान हजरत फरमाते हैं कि मौलाना आप वापस आ गए। अल्लाह अकबर, पैर के नीचे से जमीन निकल गई कि मौलाना वापस आ गए। ये तो बड़ी हैरान कुन बात, फिर मौलाना है ये भी बड़ी हैरान कुन बात कि हजरत को कैसे पता चला कौन है, ये मुल्ला जामी है ये कोई और है। तो कई मरतबा जिक्र करने वाले को अल्लाह ताला बस ऐसी फरासत अता फरमाते हैं। मगर हैरान की उनको उस वक्त हुई, तो हजरत ने कहा कि जी आप वापस आ गए, कहा जी हजरत वापस आ गया। मगर हैरान की उस वक्त हुई जब हजरत ने फरमाया कि वो जो आपने मिसरा कहा था फारसी में वो भी वापस सुना है। अल्लाह, अब उनको यकीन हो गया कि ये वाकई अल्लाह वाले फरासत कुछ ज्यादा ही है। तो वैसे ही कुछ कहा था, दिल नहीं हो रहा था कि ये वाली बात हजरत के सामने, हजरत वैसे ही कुछ कहा था, कोई ऐसी बात नहीं है, बात को टालना चाह रहे थे कि अब ये तो बहुत ही अजीब हो जाएगा। तो नहीं, आप सही से बताए आपने क्या कहा। उन्होंने तो खड़े होकर वो मिसरा बयान किया, नमर दस्ता के दुनिया दोस्त दार था, कि वो मर्द ही नहीं जिसने दुनिया को दोस्त रखा। तो हजरत ने वो शेर मुकम्मल फरमाया, नमर दस्ता के दुनिया दोस्त दारत, अगर दारत बराए दोस्त दारत। मगर अगर कोई शख्स दोस्ती दुनिया से रखेगा, अगर कोई मर्द दोस्ती दुनिया से रखेगा, वो भी अल्लाह के लिए ही रखेगा। तो जिक्र के फजाइल में से एक बड़ी फजीलत ये है कि जिक्र कसीर करने वाले को अल्लाह रब्बुल इज्जत फरासत अता फरमाते हैं। मेरा बंदा इबादत करते करते मेरे इतने करीब हो जाता है कि मैं वो आंख बन जाता हूं जिससे वो देखता है। हर दौर में जिक्र कसीर करने वाले लोगों को अल्लाह रब्बुल इज्जत ये फरासत अता फरमाते हैं। माजी करीब में भी हमारे मशाइख बुजुर्ग ऐसे गुजरे हैं, उनको अल्लाह ने ऐसी फरासत अता फरमाई। हजरत मौलाना अहमद अली लाहौरी रहमतुल्लाह ने उन बुजुर्गों में से, हजरत के बारे में मशहूर था, आप खाना देख के बता सकते थे कि ये खाना हलाल है या हराम है, हलाल सोर्स ऑफ इनकम से आया है या हराम सोर्स ऑफ इनकम से। हत्ता कि आप खाना देख के ये भी बता सकते थे कि ये नमाजी ने बनाया है ये बेनमाजी ने बनाया है। अल्लाह, टोबा टेक्सिंग के एक साहब है, उन्होंने हजरत की सवाने में ये लिखा है कि मेरी वालदा हजरत से बैठ थी, और हजरत जो है वो हर रोज मेरी वालदा हजरत से बैठती, और हजरत जब भी तोबा तशरीफ लाते वो हमारे यहाँ ठहरते। एक मरतबा एक रात के लिए हजरत तोबा टेक सिंह तशरीफ लाए और सुबह हजरत ने तशरीफ ले जाना था। रात हजरत ठहरे और सुबह हजरत की ट्रेन थी। कहते मैं यूनिवर्सिटी में पढ़ता था, वालदा ने नाश्ता बनाया क्योंकि हजरत नमाजी के हाथ का खाना खाते थे, और मेरा नाश्ता घर की मुलाजमा ने बनाया। तो मैंने यूनिवर्सिटी जाना था और हजरत ने ट्रेन पे जाना था, तो वालदा ने उनका नाश्ता बनाया और मेरा नाश्ता मुलाजमा ने बनाया, कि हजरत का इस चीज का एहतमाम था कि जी मेरा खाना जो है वो नमाजी बनाएगी। मैंने वालदा से पूछा कि आज आप मेरा नाश्ता क्यों नहीं बना रही हैं? उसने कहा कि जी हजरत सिर्फ नमाजी के हाथ का खाना खाते हैं, इसलिए मैं बना रही हूँ। तेरा खाना बना रही है, मासी बना रही है। उसने कहा कि मैंने अपनी वालदा से कहा कि हजरत को क्या पता चला कि आप बना रही हैं या मासी बना रही है। माँ ने कहा कि नहीं, हजरत को पता चल जाता है कि नमाजी के हाथ का खाना बना हुआ है या बेनमाजी के हाथ का खाना बना। वो खुद लिखते हैं। यही मैंने कहा, बस मेरी वालदा जो है ना उसका दिमाग पता नहीं कहाँ है, किसी को पता चल सकता है कि खाना नमाजी ने बनाया है बेनमाजी ने बनाया है। मगर मैंने वालदा को कुछ नहीं कहा, मगर मेरा नाश्ता भी तैयार था और हजरत का नाश्ता भी तैयार था, और मैंने मासी का बना हुआ नाश्ता ला के जाके हजरत के सामने रख दिया जो कि बेनमाजी थी, और हजरत बैठे हुए तैयार नाश्ते के इंतजार में, जिसको कहते हैं ना स्लीव्स को रोल करके हाथ धो के, कि जी बस जल्दी से खाऊं आगे ट्रेन है। मैंने नाश्ता ला के सामने रखा, हजरत भी नाश्ता खाने के लिए शुरू हुए, बस थोड़ा सा ऐसे नाश्ता की तरफ देखा और फरमाया कि नहीं ये मैं नहीं खा सकता और मुझे देर भी हो रही है, मैं निकलता हूं। जब हजरत ने वो नाश्ता नहीं खाया तो मैं हैरान हो गया, अल्लाह अकबर। फरमाते मैंने हजरत से माफी मांगी, हजरत माफी मांगता हूँ ये गलत आपके लिए लेके आया हूँ। कहते हैं मैं वापस वो ट्रे लेके गया और दूसरी वाली लेके आया, हजरत ने वो खा ली। फिर मैंने हजरत से अर्ज की, सर आपकी ट्रेन तो बहुत देर हो रही है मगर आप मुझे बैत कर ले। फरमाते हैं कि मैंने हजरत से बैत की और फिर हजरत अपने अगले सफर पे तशरीफ ले। तो हर दौर में जिन लोगों ने अल्लाह का जिक्र कसरत से किया, अल्लाह रब्बुल इज्जत ने उन्हें फरासत अता फरमाई। अल्लाह रब्बुल इज्जत हमें भी कसरत से जिक्र की तौफीक नसीब फरमाए। आखिर दावाना अन अल्हम्दुलिल्लाह, दुआ कर लीजिए अल्हम्दुलिल्लाह रब्बिल आलमीन। वस्सलातु वस्सलामु अला सय्यदिल अंबिया वल मुरसलीन। अल्लाहुम्मा इन्ना नसअलुका इल्मन नाफिअ व अमलन मुतकब्बला ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء. صلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله
وعليكم
وبركاته.
ورحمة الله وبركاته.